नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। संविधान जारी भएको एक दशक भन्दा बढ़ी भइसकेको छ। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मौलिक हक, सामाजिक न्याय तथा शक्ति पृथकीकरण जस्ता विषयलाई सुनिश्चित गरेको छ। संविधान कार्यान्वयन हुँदै गर्दा यसका केही व्यवस्थामाथि राजनीतिक, कानूनी र प्रशासनिक बहस पनि निरन्तर चलिरहेका छन्। विगतमा कांग्रेस एमाले गठबन्धन सरकार गठन हुँदा संविधान संशोधनलाई नै मुख्य विषयका रूपमा प्रस्तुत गरिएको थियो। तथापि राजनीतिक सहमतिको अभाव, सत्ता समीकरणको अस्थिरता तथा संशोधनका विषयमा साझा दृष्टिकोण बन्न नसक्दा ठोस उपलब्धि हासिल हुन सकेन। यसबीचमा नेपाली राजनीतिमा नयाँ मोड आएको छ। युवा पुस्ताको विद्रोह, सुशासनको माग र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणका कारण प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई नजिकको बहुमत पनि हासिल गरेको छ। संविधान जारी भएता पहिलो पटक एउटै दलको स्पष्ट नेतृत्वमा सरकार गठन भएको छ। नयाँ सरकारले संविधान संशोधनलाई आफ्नो प्राथमिक राजनीतिक एजेण्डा मध्ये एकका रूपमा अघि पनि सारेको छ। यसै क्रममा सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल पनि गठन गरेको छ। यो कार्यदलले अहिले राजनीतिक दल, संविधानविद, पूर्व न्यायाधीश, प्रशासनविद, नागरिक समाज तथा अन्य सरोकारवालाहरूसँग निरन्तर छलफल पनि चलाइरहेको छ। आजको अन्तरसंवादमा हामी संविधान संशोधनको विषयमा केन्द्रित भएर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य एवं कानूनी मामिलाका जानकार व्यक्तित्व यज्ञमणि नेउपानेसँग कुराकानी गर्दैछौ। आज कानून दिवसको सन्दर्भ पनि रहेको छ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद।
संविधान जारी भएको एक दशक पूरा भइकन यतिका समय भएको छ। अब निरन्तर संविधान संशोधनको बहस विगतदेखि चलि नै आएको छ। अहिले संविधान संशोधनलाई वर्तमान सरकारले पनि प्राथमिकता दिएर कार्यदल नै गठन गरी कार्य पनि प्रारम्भ गरेको छ। शुरूआती भनौं, अब यसलाई प्रारम्भिक कार्य भनौं, संविधान संशोधनको आवश्यकता र मूल विषयहरूलाई यहाँले कसरी औल्याउनुहुन्छ? यहाँ प्रतिनिधि सभा सदस्यमा मात्र नभई विगतमा निरन्तर कानूनी अभ्यास गरेको व्यक्तित्व पनि भएका हिसाबले मैले कुराकानीको शुरूआतमा यो प्रश्न राखे यहाँलाई।
संविधान जारी भएका संसारका मुलुकहरूमा संविधान प्रयोगका क्रममा एक दशक बितिसके पश्चात पुनरावलोकन गर्ने अन्तर्राष्ट्रिय अभ्यास परम्परा संसारमा कायम छ। त्यसकै निरन्तरता स्वरूप हामीले चाहिँ संविधानमा केही व्यवस्थाहरूका लागि कम्पलसरी पुनरावलोकन गर्छौँ भनेर पनि लेखेका छौँ, त्यहाँ केही आयोगहरूको सन्दर्भलाई समेत। त्यसो भएका कारण संविधानको सन्दर्भमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता भइसकेको छ। दुई पटकको चाहिँ प्रतिनिधि सभाले प्रयोग गरिसके पश्चात त्यसका गुण दोष सबै चाहिँ थाहा भएर समयानुकूल बनाउनु पर्ने परिस्थिति सिर्जना हुन्छ। त्यसैले आज संविधान संशोधनको बहस सुरु हुनुपर्ने र आवश्यकता महसुस नेपाली समाजमा, नेपाली माटोमा भएको छ।
संविधानको भाग 27 भएका अन्य आयको सन्दर्भमा यहाँले भने जस्तै 10 वर्षपछि पुनरावलोकन गरिने विषयलाई उत्थान गरिएको छ। तथापि 10 वर्ष पूरा भइसक्दा पनि अब राजनीतिक अस्थिरता, तत्कालीन गठबन्धनभित्रका असमझदारी लगायतले ठोस प्रगति हुन सकेको थिएन। त अन्य विषयहरू, निर्वाचन प्रणालीसँग सम्बन्धित विषयहरू पनि संशोधनको कुरा उठिरहेको छ भने अन्य केही विषयहरू पनि अहिले सतहमा रहेका छन्। खास गरी यहाँको दृष्टिकोणमा र दृष्टिमा के कस्ता विषयहरूलाई मूल रूपमा अहिले छलफलमा ल्याइनु आवश्यक छ, चर्चामा ल्याइनु आवश्यक छ र जुन विषयलाई संशोधन गर्दा उपयुक्त हुन्छ?
अब धेरै कुरा त हेर्नु, संस्थागत रूपमा पार्टीले निर्णय गर्ने या चाहिँ संसदीय दलले निर्णय गर्ने या अहिलेको समितिले तय गर्ने एउटा कुरा छ। तर एउटा कानूनको विद्यार्थी भएका नाताले हाम्रो प्रयोगमा देखेका दुई चारवटा कुरा अहिले कम्पलसरी संशोधनको आवश्यकता छ। अहिले नेपालको राजनीतिमा प्रत्यक्ष निर्वाचित कार्यकारिणीको सन्दर्भको बहस पेचिलो रूपमा अगाडि आएको छ, जसलाई जेएनजी विद्रोहले समेत संस्थागत गर्नुपर्ने बाध्यताको अवस्था सिर्जना गरिसकेको परिस्थिति छ। दोस्रो कुरा, हिजो 46-47 सालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको सन्दर्भमा नोट अफ डिसेन्ट लेख्ने दल या 62-63 सालको पश्चात 72 सालको संविधान निर्माण गर्ने क्रममा सम्झौताको रूपमा संविधान आए पनि नोट अफ डिसेन्ट लेख्ने दलहरू पनि प्रतिपक्षको रूपमा रहिराखेको परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारीको सन्दर्भलाई लिएर निर्वाचनमा जाँदा राष्ट्र स्वतन्त्र पार्टीले नियर दुई त्यहीँ आइरहेको परिस्थितिमा नागरिकको इच्छा पनि त्यहाँ छ भन्ने हामीले बुझ्नुपर्छ। एक त्यसैले शासकीय स्वरूपमा पनि हामीले संविधान संशोधनको बहस, संविधान पुनरावलोकनको बहस अगाडि बढाउनु पर्नेछ। अब न्यायालयको सन्दर्भमा न्याय परिषद र संवैधानिक परिषदको गठनको सन्दर्भमा र प्रधान न्यायाधीशलाई न्याय परिषदमा राख्दा भागभण्डाको कुराले गर्दाखेरि हिजो चोलेन्द्र शमशेर जबरादेखि विभिन्न प्रधान न्यायाधीशहरूमाथि जुन किसिमको आरोप आइ लाग्यो त्यसको कारक तत्व संविधान नै रहेको कुरा पनि देखिराखेको छ। त्यसैले यी विषयहरू पनि अब अगाडि बढ्नुपर्ने अवस्था छ। तेस्रो कुरा, हामी संघात्मक प्रणालीमा गइसके पछाडि न्यायपालिका एकात्मक अवस्थामा रहनु हुँदैन र रहन सक्दैन। त्यो भयो भने नागरिकले न्यायको प्रत्याभूत गर्न सक्दैन। एउटा सोलुखुम्बुको माथि नाम्चे बजारमा परेको जग्गाको मुद्दा पनि जिल्ला उच्च हुँदै सर्वोच्च अदालत काठमाडौँ आइपुग्नु पर्यो भने उसले न्याय प्राप्त गर्न सक्ने परिस्थिति छैन। त्यसैले उच्च अदालतबाट नै मुद्दा टुङ्गिने गरिकन अगाडि बढ्नुपर्ने र त्यसलाई चाहिँ संशोधन गर्नुपर्ने संवैधानिक रूपमा प्रावधानहरू छन्। अर्कापट्टि हेर्नुहुन्छ भने संवैधानिक इजलासको सन्दर्भको प्रभावकारिताको सन्दर्भ पनि आज पेचिलो प्रश्न उठ्या छ। संवैधानिक इजलासको सट्टामा संवैधानिक चाहिँ अदालतै गठन गर्ने या संवैधानिक इजलासको प्रयोगै नगरिकन सर्वोच्च अदालतको बरु हिजोको जस्तो चाहिँ वृहत इजलासबाट अथवा पूर्ण इजलासबाट चाहिँ हेरिनुपर्ने हो कि भन्ने कुराहरू पनि आइराखेको छ। यसै गरी हेर्नुहोस्, राज्यको पुनर्संरचनाकै क्रममा पालिकाहरूको पुनर्गठनको कुरा, वडाहरू पुनर्गठनका कुरा र चाहिँ प्रादेशिक संरचनामा पनि प्रदेश सभा रहने कि नरहने, प्रदेश सभाको प्रभावकारिता कति रह्यो भन्ने कुरा पनि त्यतिकै पेचिलो रूपमा समाजमा उठिरहेको छ। यी र यस्ता चिजहरूलाई संशोधनको क्रममा जाँदै गर्दा पानी वन लगायतका विषयहरूलाई धनमा परिणत गर्नका लागि संवैधानिक रूपमा नै व्यवस्था गर्नुपर्छ कि भन्ने कुराहरू आइरहेका छन्। नागरिकताको सन्दर्भ हेर्नुहुन्छ भने एकपटकको नेपाली सधैँका लागि नेपाली भन्ने जस्ता आवाजहरू समाजमा आएका छन्। नागरिकता सम्बन्धी व्यवस्था संविधानमा हेर्ने हो भने संविधानले फेरि नेपाली नागरिकता त्याग गरेको व्यक्तिलाई पछि पुनर्प्राप्ति गर्दाखेरि या अर्को देशको नागरिकता लिइरहेको परिस्थितिमा केही न केही फरक परिस्थितिहरू सिर्जना गरेका छ। त्यसो भएकाले यी समग्र कुराहरू 10 वर्ष पछाडि हामी गइसक्यौँ, केही समय बितिसक्यो। अगाडि जेएनजी विद्रोहभन्दा अगाडिको सरकार एकाएक चाहिँ एक ठाउँमा आउँदाखेरि पनि संविधान संशोधनको विषयलाई अगाडि सारेका थियो। त्यसैले अब यो बहसलाई अगाडि बढ्नुपर्ने र आज कानुन दिवसको दिन म तपाईँलाई के भन्छु भने कानुनको मूल शास्त्र भनेकै संविधान हो, मूल कानुन भनेकै संविधान हो। त्यसैले मूल कानुनमा हामीले समय सौदो बनायौँ भने मात्रै देश नागरिक जनताले अपनत्व गर्न सक्छ र यो देशको भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने बुझाइका साथ पनि यो विषयलाई अगाडि बढाउनु पर्छ भन्ने मैले देख्छु।
यहाँले मोटामोटी सातवटा विषयलाई मूल रूपमा उठान गर्नुभएको छ। यो मध्ये अब प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यक्ति अथवा कार्यकारीको सवाल पनि आफैमा महत्वपूर्ण पनि रहेको छ। अब विगतमा सरकारहरूको अस्थिरतालाई लिएर हेर्दाखेरि अब कार्यकारीकै व्यवस्था उचित हुने हो कि भन्नेसम्मका धारणाहरू बनेका थिए। तथापि राष्ट्रिय स्वतन्त्र पार्टीले गएको प्रतिनिधि सभा निर्वाचनमा जुन मत परिणाम नतिजा हासिल गरेको छ, यसले त जुन हाम्रो संविधानको व्यवस्था छ त्यो ठिकै हो कि भन्ने विचारहरू पनि पछिल्ला दिनमा निर्माण भइरहेका छन्। संविधानमा समस्या नभइकन व्यक्तिमा, राजनीति गर्ने व्यक्तिमा, राजनीतिक दलहरूमा बढ़ी समस्या छ। समावेशी चरित्रभित्र त संसदीय प्रधानमन्त्री नै उपयुक्त हुन्छ भन्ने धारणाहरू पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरिसकेपछि त्यस किसिमका धारणा बनिरहेको सन्दर्भलाई यहाँले कसरी हेर्नुहुन्छ?
यो चाहिँ अब माछा आउँदाखेरि हात बाहिर, भ्यागुटो आउँदा हातभित्र भन्ने यस्तो उखानमा जानु हुँदैन। 2047 सालको आन्दोलन पश्चात पनि संविधान निर्माण गर्ने क्रममा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीका प्रश्नहरू नउठेका होइनन्। तत्कालीन नेकपा एमाले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ भन्ने सन्दर्भमा आवाज उठाएकै हो। त्यो आवाज आजका दिनसम्म उसले अन्यथा गरे जस्तो मलाई लाग्दैन। पछि आएर चाहिँ त्यत्रो चाहिँ 17,000 मान्छेले मृत्युवरण गर्नु परेको नेपालको एउटा कालो कालखण्डबाट गुज्रिएर आएको माओवादीले शान्ति प्रक्रिया पश्चात जारी भएको संविधानमा सम्झौताको दस्तावेजको रूपमा ल्याउनु परे पनि हामी त प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा थियौँ भन्ने थिए, जो आज नेपाली कम्युनिस्ट पार्टीको रूपमा सदनमा छ। अब आज हेर्ने हो भने पनि त यी दुईटा शक्तिहरू पनि त सदनमा रहिराखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी दुई त्यहीँको नजिकमा छ। यो परिस्थितिलाई हेर्दाखेरि त उहाँहरू यदि राजनीतिमा नैतिकता र जिम्मेवार इमान्दारी त राख्नुहुन्छ भने त आज संविधान संशोधन कार्यकारी प्रत्यक्ष कार्यकारीमा जानका लागि सबभन्दा अनुकूल पिरियड छ। तर होइन, हिजो आफू राजनीतिक रूपमा केही शक्तिको आडमा रहँदाखेरि प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने, आज जनताले हामीलाई पत्याएनन्, अरूलाई पत्याए भनेपछि होइन प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदैन, अब मिली भगतमा अङ्कगणितमा खेलेर यहीभित्रबाट चाहिँ नागरिकको आवाज एकापट्टि, हामीले राज्य सत्ता अर्कैपट्टिबाट सञ्चालन गर्नुपर्छ। हिजो जस्तो 32 सिटले राज्य सत्ता सञ्चालन गर्ने, अरू सिट अपोजिसनमा हुने किसिमकै परिस्थितिलाईमा देशलाई लानुपर्छ। स्थिर सरकार राख्नु हुँदैन, ठुल्ठुला मेगा प्रोजेक्टहरूका लागि स्थिर सरकार चाहिँ रहन्छ, त्यसैले देशको विकास, उन्नति, समृद्धि यस्तै यस्तै पाराले मात्रै गर्नुपर्छ भन्ने मानसिकता राख्ने हो भने हेर्नुहोस्, अब यो प्रत्यक्ष कार्यकारी चाहिँदैन, यस्तै मिलीभगतमा अगाडि बढ्नुपर्छ भन्ने लाइनमा गए हुन्छ। होइन, केही समयका लागि यो देशमा ठुल्ठुला मेगा प्रोजेक्टहरू चाहिन्छन्, त्यसका लागि एउटा स्थायी सरकार चाहिन्छ, त्यो स्थायी सरकारले एउटा रोड म्याप तयार गर्नुपर्छ, त्यो रोड म्यापले चाहिँ पुरा हुनका लागि ठुल्ठुला मेगा प्रोजेक्टहरू 10, 5, 15 यस्ता वर्षहरू लाग्ने हुन्छन्, त्यसका लागि स्थायी सरकार चाहिन्छ, एउटा नीति चाहिन्छ भन्ने हो भने त यो मिली भगतवाला सरकारहरू आउने होइन कि प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार चाहिन्छ भन्ने अवस्थामा रहन्छ। त्यसैले देशको भाग्य भविष्य परिवर्तन गर्ने हो भने संविधान पुनरावलोकन गर्नुपर्छ र भएका खराब पक्षहरूलाई फ्याँक्ने, नपुग चिजहरूलाई समावेश गर्ने र यो नागरिकको पक्षमा, लोकतन्त्रको पक्षमा, विधिको शासनको पक्षमा, बालिक मताधिकारको पक्षमा थप बल पुर्याउने गरिकन हामी अगाडि बढ्नुपर्छ। यो नै लोकतन्त्रको आधार बन्छ, यो नै समय सापेक्षताको सिद्धान्तमा आधारित हुन्छ भन्ने मलाई लाग्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले संविधान संशोधनको विषयमा केन्द्रित भएर प्रतिनिधि सभा सदस्य एवं कानूनी मामिलाका जानकार व्यक्तित्व यज्ञमणि नेउपानेसँग कुराकानी गरिरहेका छौं। आज कानून दिवसको सन्दर्भ पनि रहेको छ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। अब संविधान संशोधनको विषय जनताको भावनासँग जोड़िएको हुन्छ, सबैको साझा सहमतिमा संविधान संशोधन हुनुपर्छ भनेर भनिन्छ। संसदको अंकगणित जुनसुकै दलको भए पनि त्यो एउटा प्राविधिक विषय मात्र हो संविधान संशोधनका लागि, तर अपन्नत्व सबैको साझा रूपले अगाडि नै आउनुपर्छ भन्ने संविधान संशोधनका केही मान्यता रहेका छन् भनेर पनि भनिन्छ। यहाँ त कानूनको एउटा जानकार व्यक्तित्व पनि भएका हिसाबले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यही भावनालाई आत्मसात गरे जस्तो देखिन्छ। विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा समावेश गरेका विषयका साथसाथै ती विषयमा समावेश भएका संविधान संशोधन सम्बन्धी धारणालाई पनि एकीकृत गरेर अगाडि बढ़ाइएको अवस्था छ। भनिसकेपछि संविधान संशोधन कस्तो विषय हो र कसरी अगाडि बढ़ाउँदा जनताले अपनत्व त्यसै गरी राजनीतिक दलहरूको साझा सहमतिको एउटा दस्तावेजका रूपमा अगाडि बढ़न सक्ला जस्तो यहाँलाई लाग्छ?
सामान्य कानूनहरू संशोधनको जस्तो सरल तरिका र चाहिँ हेराईबाट संविधान चलाउने छुने काम गर्नु हुँदैन। हेर्नुहोस्, संविधान भनेको आफैमा जटिल चाहिँ व्यवस्था हो जसको कारणले गर्दाखेरि समग्र देश एक ठाउँमा बसेको हुन्छ। मौरीको घरमा जसरी रानो हुन्छ त्यसले गर्दा समग्र मौरीहरू गोलबद्ध हुन सक्छन्, त्यसैले रानोलाई चलाउँदाखेरि बडा विकार गर्नुपर्छ। त्यसरी नै हामीले संविधान चलाउँदाखेरि अधिकांश नेपाली नागरिकहरूले अपनत्व गर्न सक्ने राष्ट्रको हितमा आधारित र विश्वमा रहेका नेपालीहरू र विश्वमा रहेका शक्ति राष्ट्रहरूले पनि त्यसलाई हो है यसमा लोकतन्त्रका मूल्य मान्यताहरूका आधारमा यो संविधान संशोधन भएको छ भन्ने देखिनुपर्छ। त्यसको कारण किन अन्तर्राष्ट्रिय जगतमा देखिनुपर्छ मैले भने भन्दा र संसार पनि एउटा ग्लोबलाइजेसनको परिस्थितिमा कतिपय चिजहरूमा एक अरू देशहरूसँग अन्तर सम्बन्धित छ। संविधानका प्रावधानहरूले ती अन्तर सम्बन्धहरूलाई हेर्ने छुने र त्यसको आधारमा नै देश अगाडि बढ्ने विषयहरू रहन्छ। अझै कूटनैतिक रूपमा हेर्नुहुन्छ भने संसारमा एक देशले अर्को देशमाथि राख्ने कूटनैतिक सम्बन्धहरू, त्यो देशको संविधान कस्तो छ, त्यो देशको संवैधानिक व्यवस्था के छन्, त्यो देशको संविधानले निर्धारण गरेका चाहिँ विधि पद्धतिहरू के हुन् र कुन किसिमको रोल निर्धारण गर्ने भनेर कूटनैतिक तय हुने गर्दछ। त्यसैले आज म के भन्छु भन्दा हामीले संविधान चलाउँदाखेरि बडा सुझबुझका साथ चलाउनु पर्छ। यसका लागि पहिलो र पूर्व शर्त के हो भने संविधान संशोधनका लागि आज आवश्यकता छ भन्ने कुरामा सम्पूर्ण ठूला साना सबै राजनीतिक दलहरूलाई एक ठाउँमा गोलबद्ध गर्ने। दोस्रो चरणमा साझा र सबैले अपनत्व गर्ने गरी कुन कुन चिजमा सम्झौता भयो, कुन कुन चिजमा हामी संविधान संशोधनको अवस्थामा पुग्यौँ जसमा सबैको साझा मत तय हुन्छ, ती चिजहरूलाई पहिलो बास्केटमा राख्ने। त्यो गरियो भने ती संशोधनका लागि निर्विवाद रूपमा स्थापित भए। दोस्रो चरण कुन कुन चिजहरूमा साझा विचारहरूमा फरक दृष्टिकोण आए त्यसलाई घनीभूत रूपमा बहसको रूपमा अगाडि लाने, कानून र संवैधानिक अभ्यासका जानकारहरूसँग छलफल गर्ने, त्यसले नेपालको राजनीतिलाई कुन दिशामा लान सक्ने परिस्थिति बन्छ भनेर गहनतम रूपमा नागरिक स्तरमा छलफलका लागि अगाडि बढाउने र त्यसका आधारमा चाहिँ एउटा निष्कर्षमा पुग्ने दोस्रो हुन्छ। र तेस्रो, यसरी छलफल हुँदा पनि राष्ट्रको हितमा नागरिकको हितमा बहुसंख्यक अर्थात् अपवाद बाहेक अरू सबै नागरिकहरूको हितमा हुने चिज रहेछन् भने सयमा सय नभए पनि अधिकांश दुई तिहाई भन्दा माथिको चाहिँ राज्यका शक्तिहरूले राजनीतिक दलहरूले स्वीकार गरेका चिजहरूलाई तेस्रो तहमा व्यवस्थित गर्ने र चौथो विषय जसलाई राजनीतिक रूपमा सहमति भएन नागरिक स्तरमा पनि मत विभाजन भयो र जसको कारणले गर्दा दुई तिहाईले मात्रै निर्णय गर्दाखेरि पनि देशमा अमन चयन नरहने भयो त्यस्तै शान्ति सुरक्षामाथि प्रश्न उठ्ने भयो नागरिकहरू विभाजित हुने परिस्थिति आयो भने त्यो अवस्थामा चाहिँ कतिपय जनमत सङ्ग्रहका कुराहरू हुन्छन् कतिपय विषयहरू सार्वजनिक सुनवाईका विषयहरू हुन्छन् कतिपय चिजहरू त्यसको पर्ने समाजलाई प्रभाव हुन्छन् यी कुराहरू विचार गरेर मात्र निष्कर्षमा पुग्नुपर्छ यसो गरियो भने यो देशको हित यो देशको समृद्धि यो देशका नागरिकले पुनः दुःख नपाउने परिस्थिति सिर्जना हुन्छ होइन भने फेरि संविधान गलत तरिकाले चलाइयो या शक्तिको आडमा मात्रै चलाइयो भने नागरिक स्तरमा विखण्डन हुने फेरि जातीय विषयहरू उठ्ने क्षेत्रीय विषयहरू उठ्ने लैङ्गिक विषयहरू उठ्ने भौगोलिक रूपमा चाहिँ विकटका नागरिक र चाहिँ सुगमका नागरिक र भौगोलिकतामा प्रश्नहरू उठ्ने र चाहिँ धर्मको विषयमा चाहिँ फेरि प्रश्न उठ्ने
हुन्छ हाम्रो कार्यक्रमको समय पनि सकिएको छ
नयाँ विचारधारामाथिको द्वन्द सिर्जना हुने विज्ञान उन्नति समृद्धि उन्नति प्रगति भर्से तपाईँको चाहिँ यथास्थिति बादका लडाईहरू सुरु गर्ने र फेरि देश अशान्त परिस्थितिमा जाने परिस्थिति बन्छ यतातर्फ हामीले लानु हुँदैन
हुन्छ हुन्छ हाम्रो कार्यक्रमको समय पनि सकिएको छ यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद
धन्यवाद
आजको अन्तरसंवादमा हामीले संविधान संशोधनको विषयमा केन्द्रित भएर प्रतिनिधि सभाका सदस्य एवं कानूनी मामिलाका जानकार व्यक्तित्व यज्ञमणि नेउपानेसँग कुराकानी गर्यौं आज कानून दिवस समेत रहेको छ प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद तपाईँको दिन शुभ रहोस् हवस्त नमस्कार।